रोमी 15 अध्याय की यो पद यो अध्याय को हामी 6 पद एउटा पद पढ्न लागेछौं है भनेको छ रोमी 15 को 6 मा यस्तो गर्न सक भनेछ परमेश्वरको इच्छा यस्तो हो तिमीले यस्तो गर्न सक भनेर म प्रार्थना गर्छु भनेर पावलले प्रार्थना गरेछ पवित्र आत्मामा उनले भन्छन् यसैले तिमीहरूले एउटै मन र एउटै मुखले एउटै मन त्यो चाहिँ भयो हाम्रो भित्री कुरा विचार एउटै मुख त्यो चाहिँ भयो हाम्रो सुनिने बोल्ने कुरा यसैले तिमीहरूले एउटै मन र एउटै मुखले के गर्न सक परमेश्वरको अर्थात हाम्रा प्रभु येशु ख्रिस्टका पिताको महिमा गर्न सक परमेश्वर इच्छा त्यस्तो छ अब एक चार अध्यायमा जाउँ एउटै मनले र एउटै मुखले हामीले परमेश्वरको सेवा गर्न सक यसको मतलब हामीले एउटै सोच्नुपर्छ अनि एउटै विचार हुनुपर्छ अनि एउटै विचार एउटै सोचाइ भयो भने के हुन्छ हाम्रो बोली एउटै हुन्छ हुँदैन हामीले एउटै कुरा बोल्छौँ हामीले दुईटा कुरा बोल्दैनौँ एउटै कुरा बोल्छौँ तर एउटै विचार र एउटै सोचाइ हुनलाई त हामीलाई एउटै शिक्षा चाहिन्छ एउटै विश्वास हुनुपर्छ हाम्रो एउटै विश्वासै छैन भने त हामीले कसरी एउटै कुरा सोच्न सक्छौँ अनि एउटै कुरा सोच्नै सक्दैन भने एउटै हाम्रो मन छैन भने हामी एउटै कुरा कसरी बोल्न सक्छौँ र बुझ्दैन अनि त्यसैले गर्दाखेरि हामीलाई परमेश्वरको वचन दिएको छ अनि यो एउटै विश्वासद्वारा चाहिँ हाम्रो एउटै मन हुन्छ र हामी एउटै मुखले हाम्रो परमेश्वरको महिमा गर्न सक्छौँ अब एउटा कुरा मैले यहाँ बिर्सेछ दिदी के अरे हाम्रो पसलमा तराजु छ त्यस्तो जोत्ने तराजु कस्तो खालको छ ए त्यो खालको त्यो पनि हुन्छ होला एकछिन साथीले ल्याउन सकिन्छ होला ल्याउँदै गर्दैन हामी यहाँ अगाडि बढ्दै अघि नै भन्नु बिस ल हाम्रो जोख्ने आउँदै गर्दाखेरि पारी छ है कि अब दुईजना चाहिन्छ जस्तो दुःख पो दियो त हामीले एफसी 4 अध्यायमा चाहिँ यो 1-6 पदसम्म हामी पढ्दाखेरि अनि विशेष गरी 4, 5, र 6 पदहरूमा चाहिँ त्यहाँ 7 कुराहरू छन् अनि त्यहाँ चाहिँ एउटै 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 भनेर 7 कुराहरूलाई एउटै हुनेछ विश्वासीहरूको 7 कुरा एउटै हुन्छ अर्थात विश्वासीको एकता चाहिँ 7 पक्षीय एकता हो 7 सूत्रीय एकता हो अथवा 7 बिचाले बानेको डोरी जस्तो हो अनि त्यो कुरा चाहिँ हामी एफसी 4 4-6 पाउँछौँ अनि पहिला एकचोटि पढौँ यहाँ 4 पद एउटै शरीर छ एउटै आत्मा जसरी तिमीहरू पनि तिमीहरूको बोलावटको एउटै आशामा बोलाइएका छौ 4-5 पद एउटै प्रभु एउटै विश्वास एउटै बप्तिस्मा सबैका एउटै परमेश्वर र पिता हुनुहुन्छ जो सबैमाथि सबैद्वारा र तिमीहरू सबैमा हुनुहुन्छ 7 एउटै भनेको छ अनि त्यो बताउनु भन्दा अगाडि चाहिँ हामीलाई के भनेको छ भने चाहिँ यसरी हिँड भनेको छ यसरी हिँड कसरी हिँड हामीलाई 3 पदमा यसरी भनेको छ मेल मिलापको बन्धनमा जस्तो कि यहाँ डोरी छ तपाईँको सपोर्टले है अब यो डोरीले चाहिँ जब बाँध्छ नि तपाईँले कुनै भारी बाँध्नु भयो है अब यो बाँध्ने चीज चाहिँ बन्धन हो है, बाँधिएको चीज त बाँधिएको चीज भइहाल्यो तर यो चाहिँ बाँध्ने डोरी चाहिँ बन्धन हो। अनि यहाँ चाहिँ के भनेको छ भने बाँध्ने कुरा चाहिँ के भनेको छ भने विश्वासीहरूको बाँध्ने कुरा चाहिँ मेलमिलापको बन्धन भनेको छ। मेलमिलाप भनेको शान्ति भनेर पनि अनुवाद गरिएको छ शान्ति। अनि त्यसैले मेलमिलापको बन्धनमा है यस्तो खालको नायलनको डोरीले होइन तर मेलमिलापको डोरीले आत्माको एकता ओहो भारी रहेछ ठिक छ ठिक छ एकदम राम्रो अब यसको काम आउँदैछ है यसरी राख्नु चल्न त चल्छ नि यो पनि भइदिनु भएको ल ठिक छ यसो काम अहिले गर्नु होइन यहाँ भनेको छ तीन पदमा अब त्यसैले चार पाँच र छ पदमा चाहिँ हामीले के पढ्यौँ एउटै शरीर एउटै आत्मा एउटै आशा एउटै प्रभु एउटै विश्वास एउटै बत्तीसमा एउटै परमेश्वर पिता अनि विश्वासीलाई त्यसपछि भनेको छ यो एकतामा तिमीहरू चाहिँ आइसकेका छौ है यो एकतामा आउन खोज्ने होइन विश्वासीहरू त जब विश्वास गरे नि उनीहरू त एकतामा आइसकेको छ है अनि यहाँ भनेको छ अब यो एकतालाई चाहिँ तीन पदमा भनेको छ मेलमिलापको बन्धनमा आत्माको एकता यो एकता चाहिँ कस्तो रहेछ आत्माको एकता रहेछ है यो शारीरिक सांसारिक विभिन्न त्यस्तो कुरा गरे होइन तर आत्मिक एकता पवित्र आत्माद्वारा हाम्रो आत्माहरू हामीले मुक्ति पाएपछि हामीले आत्मिक जीवन पाएपछि हाम्रो आत्मिक एकता छ साँचो विश्वासीको अनि हामीलाई के भनेको छ भने अब यो आत्मिक एकता कायम राख्ने प्रयत्न गर यो भनेको के हो यो बुझ्नु चाहन्छौ अब है दुईटा कुरा चाहिँ एकातिर चाहिँ एउटा कुरा भइसक्यो भने छ अनि दोस्रो कुरा चाहिँ अब तपाईँहरूले चाहिँ विश्वासीहरू हामीलाई चाहिँ परमेश्वरले तिमीहरूले चाहिँ एउटा कुरा गर्नुपर्छ भनेछ एउटा कुरा के भइसकेछ भने जुन दिन हामीले विश्वास गर्यौं हामी चाहिँ एउटै आत्मा बन्यौं है हाम्रो फरक फरक आत्मा तर पवित्र आत्मामा अथवा परमेश्वरमा चाहिँ हाम्रो आत्मिक रूपमा चाहिँ हामी एउटै भएका छौँ अनि त्यसलाई चाहिँ सात तरिकाले बयान गरेको छ पहिलो त एउटै शरीर छ भनेको छ अर्थात् ख्रिस्टको शरीर त्यसलाई मण्डली भनिन्छ राष्ट्र है जुन दिन विश्वास गरे यो चाहिँ म है पवित्र आत्माले है मलाई यहाँभित्र हालिदिनु भएको यसलाई पवित्र आत्माको बत्तीसमा पनि भनिन्छ है मलाई ख्रिस्टभित्र राख्नु भयो म अब यहाँ छु अनि अब यहाँ यस्तो चिज त छैन रहेछ है अर्को विश्वासी नारायण भाइ है उहाँ पनि यही छ है अनि यो चाहिँ कसलाई बनाउला बुद्धरामजी ल उहाँ पनि त्यसैले एक एक गरिकन हामी चाहिँ ख्रिस्टको शरीरको अङ्गहरू भएका छौँ एउटै शरीर र एउटै आत्मा जसरी तिमीहरू पनि तिमीहरूको बोलावटको एउटै आशा यो भने के एउटै आशा भनेको चाहिँ हामी भविष्य हाम्रो भविष्य एउटै छ हाम्रो भविष्य एउटै ठाउँमा सधैँको लागि यीशु ख्रिस्ट मलाई तपाईँलाई लिन आउँदै हुनुहुन्छ हामी ख्रिस्ट जस्तै बनिनेछ हामी स्वर्ग भनेछ एउटै आशा भनेछ यो निश्चयता छ अनि त्यसपछि भनेछ हाम्रो एउटै आशा छ एउटै प्रभु तपाईँको प्रभु प्रभु यीशु ख्रिस्ट नै हो मेरो त हो त्यसमा एउटै प्रभु प्रभु यीशु ख्रिस्ट नै तपाईँको मालिक हो तपाईँ होइन उहाँलाई नै प्रभु भन्नुभएको छ आफ्नो मुखले मात्र होइन आफ्नो हृदयले विश्वास गर्नुभएको छ है भन्यो साँच्चै पश्चाताप गर्नुभएको पहिला त पाप मेरो प्रभु थियो तपाईँको त कुन दाइ थियो एउटै थियो होला है पाप थियो हाम्रो प्रभु मालिक पापले भनेको मान्थ्यौँ हाम्रो तर अहिले चाहिँ प्रभु यीशु ख्रिस्ट हाम्रो प्रभु हुनुहुन्छ एउटै विश्वास भनेको तपाईँ एउटै सुसमाचारमा विश्वास गर्नुभएको छ है एउटै सत्य कुरामा हो त्यस भए हाम्रो एउटै विश्वास छ के भन्दा फरक छ है एउटै विश्वास अनि अर्को छ एउटै बत्तीसमा यो भने के हो यो चाहिँ पानीको बत्तीसमा कुरा गरे होइन पानीको बप्तिस्माले हामीलाई एक बनाउँदैन. पानीको बप्तिस्मा त अविश्वासीहरूले पनि लिइरहेको हुन्छ. है, यो एउटै बप्तिस्मा भनेको चाहिँ जब हामीले विश्वास गर्यौं त्यही घडी नै पवित्र आत्माले हामीलाई एउटै शरीरमा चाहिँ गाभ्नु भएको कार्य, हामीलाई ख्रिस्ट भित्र डुबाउनु भयो, ख्रिस्ट भित्र डुबाउनु भयो, यसलाई चाहिँ एउटै बप्तिस्मा भन्छ. जब एउटा व्यक्तिले साँच्चै नै विश्वास गर्छ नि, विश्वास गर्ने बित्तिकै उसले बप्तिस्मा लिन्छ त? प्राय जसो लिँदैन, होइन. विश्वास गर्ने बित्तिकै कम्तीमा एक मिनट त ढिलो हुन्छ होला बप्तिस्मा लिनलाई. पानी भेटाउनु पर्यो, बप्तिस्मा विभिन्न व्यक्ति हुनु पर्यो, उसले बुझ्नु पर्यो बप्तिस्मा भने के हो, होइन. त्यसैले विश्वास गर्ने बित्तिकै पानीको बप्तिस्मा त भए हुँदैन, तर आत्माको बप्तिस्मा भएको हुन्छ कि हुँदैन? हुन्छ. त्यसैले एउटै बप्तिस्मा भनेको चाहिँ यो आत्मिक बप्तिस्मा कुरा गरेको. सबै साँचो विश्वासीहरूको पानीको बप्तिस्मा भइसकेको हुँदैन, तर सबै साँचो विश्वासीहरूको आत्मिक बप्तिस्मा भइसकेको हुन्छ. त्यसैले यो चाहिँ एउटै बप्तिस्मा सबै विश्वासीको भइसक्यो भनेको चाहिँ यो आत्मिक बप्तिस्मा हो हामी एउटै शरीरमा. अनि तपाईँको पिता को हुनुहुन्छ? सबै विश्वासीको एउटै पिता हुनुहुन्छ, एउटै परमेश्वर हुनुहुन्छ, त्यो चाहिँ प्रभु येशू ख्रीष्टकै पिता. अब यो चाहिँ भइसक्यो, हेर्नुहोस्. अब तर हामीले एउटा गर्नुपर्ने जिम्मेवारी त हाम्रो आफ्नो पनि छ, अनि त्यसको लागि त प्रयत्न गर भने. त्यसले दुईटा पक्ष छ. एउटालाई ओहदा भनिन्छ अर्को शब्दमा, अर्कोलाई चाहिँ अभ्यास भनिन्छ. अस्तिले अध्ययन गरेको थिएँ, अनि त्यसैले यो तराजी यहाँ छ है. एउटा पक्ष छ जुन क्रिस्चियन जीवनमा जुन भइसक्यो विश्वास गरेकै घडीदेखि, त्यो चाहिँ हाम्रो ओहदा अथवा दर्जा अथवा परमेश्वरसित भइसकेको एउटा सम्बन्ध हो भने, अर्कोतिर चाहिँ त्यस्तो सम्बन्ध हाम्रो परमेश्वरसित भएकोले अर्थात् उहाँको सामु यस्तो नयाँ ओहदा भएकोले त्यो अनुसार चाहिँ हामीले अभ्यास गर्नुपर्छ. त्यो चाहिँ दोस्रो पक्ष, त्यसलाई अभ्यास भन्छ है, ओहदा अभ्यास. अनि त्यसैले चार अध्यायको एक पदमा चाहिँ यस प्रकारले बताइएको छ, यसकारण म प्रभुको कैदी तिमीहरूलाई विन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाइएका छौ त्यसैको योग्य चालमा हिँड. यहाँ भनेको छ जुन बोलावटले तिमीहरू बोलाइएका छौ, यो भनेको विश्वास गर्ने बित्तिकै जुन ओहदा तिमीले पायौ, विश्वास गर्ने बित्तिकै ख्रीष्टमा जुन नयाँ सृष्टि परमेश्वरको सन्तान तिमी बनाइयौ त्यो भइसक्यो, अब त्यसको बराबरमा चाहिँ तिमी हिँड्नुपर्छ भन्दैछ. यहाँ एउटा शब्द छ त्यसमा ध्यान दिनुहोस्, जुन बोलावटले तिमीहरू बोलाएको छौ त्यसैको योग्य चालमा, त्यसैको भनेको छ, अर्को होइन. हामीलाई नाप्ने फित्ता अर्को दिनुभएको छैन, उहाँले नै हामीलाई जुन ओहदा दिनुभएको छ त्यसलाई हामीले हेर्नुपर्छ, अनि त्यो अनुसार मेरो हिँडाइ मिलाएछ कि छैन मैले जान्न सक्नुपर्छ. अनि यो शब्द जुन हो, जुन बोलावटले तिमीहरू बोलाएको छौ त्यसैको योग्य चालमा हिँड भनेको छ नि, त्यो योग्य भन्ने शब्द चाहिँ ग्रिक भाषामा चाहिँ जोख्नु भन्ने शब्द हो, जोख्नु है, त्यसको वजन, त्यसको जोख्नु. त्यसैले यहाँ हाम्रो अगाडि तराजु छ, यो जोख्ने भर होइन. अब एकातिर त्यसैले हाम्रो ओहदा हामी यहाँ राख्नेछौँ, अनि अर्कोतिर चाहिँ हाम्रो अभ्यास हामीले राख्नेछौँ. अनि यहाँ चाहिँ हामीले एउटा ओहदालाई हेर्दछ, त्यो चाहिँ के हो भने हामी चाहिँ सबै विश्वासीहरू एउटै आत्मिक एकतामा ल्याइएका छौँ भन्ने ओहदा भइसक्यो है. त्यसैले 10 किलो, कति किलो, 10 किलो होइन 5 किलो, 2 किलो होला, 1 किलो हो मलाई थाहै रहेछ, 1 किलो मात्रै मैले बोक्नै नसकेको. ओहो ल है, अब हेर्नुहोस् यहाँ 1 किलो राख्ने बित्तिकै यो त बराबर भएन, किनभने यो त रित्त छ है, यसले त प्रयत्न गर्नु पर्यो अब होइन. उसको ओहदा त बडो वजनदार छ बा है. उसलाई परमेश्वरले भन्नुहुन्छ तिमी मेरो पुत्र येशू ख्रीष्ट भएकोले तिमी सबै पवित्र जनहरूसँग मेरो पुत्र येशू सँगसँगै तिमी एक भएका छौ,
र तिमी अब यो आत्माको एकता लाई कायम राख्ने भनेको यसलाई अब यहाँ बराबरमा ल्याउने एकदम ओहो बेसन खिच्नु पर्ने रहेछ प्रयत्न गर भन्दैछ बुझ्नु हुँदैन है मैले सकिपनि रहेछ नि ल अलिअलि आज अब यसको मतलब चाहिँ हाम्रो अभ्यास हुनुपर्छ म मुक्ति पाएँ होइन अब म स्वर्ग जानेछु होइन हाम्रो ओहदा भएकोले अब एक प्रकारले हामी जिउनु पर्छ भन्दैछ पहिला त यो हुनु पर्यो यो नै भएको छैन भने तपाईँले जतिसुकै प्रयत्न गर्नुहोस् कहीँ पनि जानुहुन्न एउटा रोटी पिङलाई घुमाए जस्तो जति घुमाउँछ त्यो घुमेको घुमै हुन्छ त्यो एक मिटर पनि पर जाँदैन रोटी पिङ जति घुमे पनि कहीँ जान्छ कहीँ पनि जाँदैन है त्यस्तै हुन्छ यदि तपाईँले साँच्चै नै मुक्ति पाउनु भएको छैन भने तपाईँ चाहे चर्च आउनुहोस् तपाईँ भजन गाउनुहोस् बाइबल किन्नुहोस् पढ्नुहोस् होइन अनि त्यो सब राम्रो हो तर तब सब गरेर है तपाईँले साँचो जीवन पाउनुहुन्न तपाईँले साँचो मुक्तिको आनन्द भन्ने कुराको एक छेउ पनि अनुभव हुँदैन तपाईँलाई यो त सित्तैमा हुने तर त्यसपछि चाहिँ तपाईँले साँच्चै नै त्यसको स्वाद लिन आनन्द लिन त अभ्यास गर्नुपर्छ है अर्थात् जब एक किलो उहाँको पसलमा मान्छेहरूले खै के किन्न आउँछ मलाई थाहा पनि छैन तपाईँको पसलमा के जुत्ताहरू देखाएको तर जोकेर त बेच्नुहुन्न है चिनी छ चिनी ल चिनी एक किलो दिनुहोस् न है अनि उहाँले चाहिँ अब यहाँ चिनी राख्नु पर्यो है अनेक राख्नुहुन्छ उहाँले है अब भएकै छैन है यो त झन् हल्का छ
खै एक किलो त केही पनि पुगेन सर अब यो विश्वासीले चाहिँ
त्यसैले आफ्नो अभ्यास है प्रयत्न गर्नुपर्छ त्यो त्यतिकै हुँदैन अब त्यसलाई यहाँ राखौँ एकछिन देख्नुभयो है ओहदा अनुसार उसको अभ्यास भइरहेको छैन उसको नाम अनुसार काम भइरहेको छैन ऊ ख्रिस्टमा जस्तो बनाइएको छ त्यस्तो हुनलाई त उसले सिक्नुपर्छ गर्नुपर्छ अभ्यास गर्नुपर्छ कतिचोटि लड्छ कतिचोटि हन्डर खान्छ अनि प्रभुले उसलाई हप्काउनु पर्ने हुन्छ शरीर लाउनु पर्ने अनेक हुँदै 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 सिक्दै जान्छ तर पहिला चाहिँ यो उसले पाइसकेको छ है यो ओहदा अब हामीलाई बताइएको छ कसरी गर्ने त यहाँ मेलमिलापको बन्धनमा एउटा शान्तिको डोरी चाहिन्छ अरे हामीलाई बान्धलाई अनि यो मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर त्यसैले यहाँ एउटा कुरा के बुझ्नुहोस् भने हामी एक हुन खोजिरह होइन हामी एक हुन खोज्ने होइन हामीलाई एक बनाइसक्नु भयो भनेर विश्वास गर्ने नम्बर एक अनि त्यसपछि चाहिँ मेरो चाल मेरो व्यवहार मेरो हिँडाइ अब त्योसँग मिल्नु पर्छ मलाई दिइसक्नु मलाई विश्वाससँग एक बनाइसक्नु भयो त्यसैले जब म एउटा साँचो विश्वासीलाई भेट्छु देख्छु मैले के सोच्छु ऊ र म ख्रिस्टमा छु है ऊ पनि म पनि एउटै ओहदामा हामी छौँ ऊ भित्र ख्रिस्ट हुनुहुन्छ उसलाई परमेश्वरले सबै पापहरू क्षमा दिनुभएको छ एक दिन हामी सँगै हुनेछौँ स्वर्गमा है अब यो पृथ्वीमा चाहिँ है हाम्रो फरक फरक पृष्ठभूमिबाट आयौँ अब चाहिँ मैले सिक्नुपर्छ है उसँग एकताको अभ्यास गर्न अनि कसरी गर्ने यहाँ बताएको छ दुई पदमा हेर्नुहोस् त यहाँ के भनेको छ भने छोटकरीमा भन्यो भने नम्र हुनुपर्छ छोटकरी भन्यो भने दुई तिनवटा शब्द लगाएको छ यहाँ तर छोटकरी भन्ने यही भनेछ हामी अरू विश्वाससँग एकतामा अभ्यासमा हिँड्नलाई चाहिँ नम्रता चाहिन्छ हेर्नुहोस् त दुई पद सबै दीनता र नम्रता साथ सहनशीलतासित प्रेमले एक अर्कालाई सह पाँचवटा महत्वपूर्ण शब्दहरू छन् यहाँ चाहिँ भनेछ सबै प्रकारको दीनताद्वारा यो हुन्छ दीन भन्ने शब्द है राम्रो दिन नराम्रो दिन थियो भनेको होइन होइन उज्यालो दिन दिनी ज्यावा फ्यावा त्यो भनेको होइन होइन तर यो दिन भनेको चाहिँ यो दीर्घयी गर्छ यो भनेको चाहिँ होचो भनेको चाहिँ एकदमै आफूलाई होच्याउनु भनेको हाम्रो सोचाइमा चाहिँ आफूलाई उच्च सोच्नु होइन तर आफूलाई होचो सोच्नु एकचोटि रोमी बाह्र अध्यायमा जाउँ त यसलाई हेर्नलाई हाम्रो सोचाइ को बारेमा कुरा गरेको यो रोमी बाह्र अध्याय
रोमी 12 अध्यायको 3 पदबाट हामी पढ्न लागेका छौं। रोमी 12 को 3 किनकि मलाई दिएको अनुग्रहद्वारा पावलले भन्छ तिमीहरूको बीचमा भएको हरेक मानिसलाई म भन्दछु आफ्नो विषयमा जति सोच्नु पर्दछ त्यो भन्दा बढी नसोच तर परमेश्वरले हरेकलाई बाँडी दिनु भएको विश्वासको नाप अनुसार सचेत भएर सोच त्यसैले आफ्नो विषयमा जति सोच्नु पर्दछ त्यो भन्दा बढी नसोच हाम्रो एउटा हुन सक्ने हामीलाई परीक्षा चाहिँ के भने हामी जति छौं त्योभन्दा हामी बढी छौं भन्ठान्न त्यो त साँचो होइन कसलाई भएको थियो त्यस्तो उहिले धेरै पहिला कसलाई भएको थियो त्यस्तो सोच ऊ जति हो त्योभन्दा बढी सोच्नु थाल भन्नुहोस् न सबभन्दा पहिला कसलाई भएको थियो त्यस्तो भन्ने सजिलो त्यो सोच हजुर स्वर्गमा भएको थियो लुसिफर अब चाहिँ लुसिफरले चाहिँ उसको विषयमा जति सोच्नुपर्ने त्योभन्दा बढी सोच्न थाल्यो त्यसैले हामीलाई चाहिँ सचेत गराएको छ अब हामी फर्केर जाउँ त्यो दीनता भनेको चाहिँ आफूलाई होचो सोच्न तर अर्कोतिर चाहिँ के भने आफू भएको भन्दा पनि तल सोच्नु भनेको चाहिँ होइन नि फेरि त्यो पनि काल्पनिक हुन जान्छ त्यसैले अहिले पढ्दाखेरि चाहिँ परमेश्वरले हरेकलाई बाँडी दिनुभएको विश्वासको नाप अनुसार उहाँले दिनुभएको नाप अनुसार सचेत भएर सोच जस्तो भन्न खोजेको चाहिँ जस्तो कि एउटा परिवारमा चाहिँ पति र पत्नी हुन्छ अनि पति चाहिँ पत्नीको शिर हो भनेछ उसलाई अधिकार नै दिनुभएछ अनि उसले चाहिँ अगुवाई गर्नुपर्छ नेतृत्व गर्नुपर्छ परिवारको महत्वपूर्ण निर्णयहरूमा परिवारको विभिन्न कामहरूमा उसले अघिल्लो पहिला सार्नुपर्छ तर मानव पति चाहिँ म त सक्दिनँ गर्दै बस्नु थाल्यो अरे ऊ सोच्ने भन्दा पनि तल हुन थाल्यो अब चाहिँ होइन जति सोच्नुपर्ने त्योभन्दा पनि कम सोच्न थाल्यो अब तिमी नै गर बुढी भन्न थाल्यो उसले चाहिँ श्रीमतीलाई तिमी नै जान्नेछौ होइन हो जाने होला तर निर्णय त उसले गर्नुपर्छ पति भएर ऊ पतिको जिम्मेवारी त पुरा गर्नु पर्यो नि त्यसैले अब सोच्नुपर्ने भन्दा बढी सोच्नु पनि भएन जस्तो कि पत्नीले चाहिँ म चाहिँ पति जस्तै हुनु पर्यो भनेर सोच्नु भएन अर्कोतिर चाहिँ सोच्नु भन्ने भन्दा कम पनि सोच्नु भएन बरु परमेश्वरले दिनुभएको नाप अनुसार हामी सचेत भएर सोच्छौँ भने अब मण्डलीमा चाहिँ हामी विभिन्न अङ्गहरू छौँ कोही औँलाको जस्तै शरीरमा काम हुन्छ शरीरमा कानको काम हुन्छ आँखाको काम हुन्छ मुखको काम दाँतको काम सबै अङ्गहरू छन् अब हरेक अङ्ग उस्तै छैन हरेक अङ्गलाई फरक फरक नाप अनुसारको जिम्मेवारी दिनुहुन्छ अनि के भन्दैछ भने अब यो शरीरमा यो एकता मेलमिलापको बन्धनमा एकता कायम आत्माको एकता कायम राख्ने प्रयत्न गर्नलाई चाहिँ के चाहिन्छ भने सबभन्दा पहिला चाहिँ आफूलाई चाहिँ नम्रतामा सोच्नुपर्छ आफूलाई चाहिँ होच्याउनुपर्छ यो कुनैले पनि होइन आफ्नो आफ्नो ठाउँ भएकोले होइन कुनै पनि एक अर्कोभन्दा बढी होइन महत्त्वपूर्ण अथवा एक अर्कोभन्दा अर्को चाहिँ चाहिने नचाहिने म चाहिँ नभई नहुने होइन भनेर बुढियाउनलाई सोच्नु भएन त्यस्तो खालको सोचाइले चाहिँ त्यो एकतालाई भङ्ग गर्छ भन्दा सबै दीनता पहिला सुरु र नम्रता है नम्रताले चाहिँ के गर्छ भने परमेश्वरलाई केन्द्रमा राख्छ घमण्डले चाहिँ आफूलाई केन्द्रमा राख्छ आफूलाई बिचमा राख्छ नम्रताले जस्तो सुकै अस्तित्व अनि परमेश्वरलाई नै केन्द्रमा राख्छ अनि जहिले पनि सुरु गर्नुपर्ने चाहिँ त्यहाँबाट बाइबल कसरी सुरु हुन्छ बाइबल यसरी सुरु हुन्छ आदिमा अथवा सुरुमा परमेश्वर त्यहाँबाट सुरु हुन्छ त्यस्तै गरी हाम्रो जीवनको जुनसुकै परिस्थितिमा पनि हामी नम्र व्यवहार भने कस्तो भने जब परमेश्वरलाई हामीले पहिलो केन्द्रीय मुख्य स्थान सोच्न थालिहाल्छ उदाहरणको लागि मानौ तपाईँ एक दिन चाहिँ एक्कासी होइन खाना खानुभयो सुत्ने बेला त एकदम ज्वरो आउन थाल्यो 101, 102, 103 अब कति पुर्याउँ है अब एकदम ज्वरो आउन थाल्यो है अनि तपाईँले चाहिँ अब तपाईँले यसरी सोच्नु भयो अरे है परमेश्वर तपाईँले जान्नुहुन्छ है यो शरीर तपाईँको तपाईँको हातमा सबै थोकहरू छन् मलाई बुद्धि मात्र दिनुहोस् के गर्नुपर्ने त्यो चाहिँ ठिक सोचायो त्यो चाहिँ नम्र सोचायो है तर अर्कोतिर चाहिँ हात मलाई किन जोरायो भोलि यत्रो काम थियो ओहो अब तपाईँ फिक्रीमा अनि अनेक गनगनामा तितोपना हुन थाल्यो त्यसलाई चाहिँ नम्र भन्दैन है त्यसैले बुझ्दै हुनुहुन्छ है यो नम्रताले जहिले पनि परमेश्वरलाई नै बाटो सुरु गर्छ आफ्नो समस्या होस् आफ्नो सम्बन्धहरू पहिला चाहिँ परमेश्वरलाई नम्बर त्यहाँबाट सुरु गर्ने हाम्रो सोचाइ नै सुरु गर्ने त्यहाँबाट कुनै पनि सोच कुरा सोच्न थाल्नु अगाडि छ नि परमेश्वर भनेर सोच्ने को हुनुहुन्छ सर्वशक्तिमान हुनुहुन्छ सर्वज्ञानी हुनुहुन्छ सर्वव्यापी हुनुहुन्छ त्यहाँबाट सुरु गर्नुहोस् त है तपाईँको आज समस्या तपाईँको सोचाइमा हल हुन्छ तपाईँले ठिक सोच्न थाल्नुहुन्छ त्यसैले मण्डलीमा पनि मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गरेर यस्तो ओजा दिएको छ हामीलाई एक बनाएको छ त्यसको बराबरीमा है यसरी बराबरीमा छ त्यसको योग्य चालमा कसरी हिँड्ने भने हामी जसले आफूलाई होच्याउँछ त्यसरी गर्नुपर्छ आफूलाई होच्याउने है अनि नम्रता साथ परमेश्वरलाई नै केन्द्रमा राख्ने र सहनशीलतासित अर्को शब्द चाहिँ सहनशीलता भन्ने शब्द चाहिँ दुईटा शब्द मिलेर भनेछ ग्रिकमा एउटा चाहिँ लामो है अनि अर्को चाहिँ दुःख भोग्न भनेको लामो दुःख भोग्न सहनशील भनेको लामो समय पनि दुःख सहन सहनशीलता अब हामीलाई कस्तो छ भने हामी मण्डलीमा छौँ विश्वासी एउटै परिवारमा अनि विभिन्न कमजोरीहरू छन् हाम्रो एकअर्काको आपसको होइन त्यसैले एकले अर्कोलाई चाहिँ कुनै त्यहाँ जानेर नजानेर त्यहाँ हामीलाई ठेस लाग्ने काम हुन सक्छ है परिवारमा हुन्छ होइन मेरो छोरीहरू मेरो छोरा छन् मेरो श्रीमती छ होइन अनि त्यहाँ कुनै अलिक चोट लाग्ने कुरा ठेस लाग्ने कुरा अर्कालाई ठक्कर खुवाउने कुरा त्यहाँ हुन जान सक्छ अनि तर के चाहिन्छ भने हरेक चोटि त्यो हुँदाखेरि चाहिँ त्यहाँ एकैचोटि न्याय गर्ने त्यहाँ एकैचोटि त्यहाँ त्यसलाई चाहिँ दोषी ठहराउने भन्दा पनि अनि त्यो त छँदैछ त्यहाँ केही त्यहाँ मिलाउनु पर्छ तर सहनशीलता है यो व्यक्तिगत सवाल गर्दैछ होइन व्यक्तिगत कुरा सहनशीलता अभ्यास गर्नु आफ्नो श्रीमानसँग त्यहाँबाट सुरु गर्नुहोस् है त्यहाँले गर्न सक्नुहुन्छ बाहिर त गाडी आफ्नो श्रीमतीसँग आफ्नो छोराछोरीसित होइन अनि यस प्रकारले सहनशीलतासित के गर प्रेमले एक अर्कालाई सह यहाँबाट सुरु भएको छ प्रेमले एक अर्कालाई सह जब परमेश्वरले भन्नुहुन्छ नि यसकारण म प्रभुको कैदी तिमीहरूलाई बिन्ती गर्दछु जुन बोलावटले तिमीहरू बोलाएको छौ त्यसैको योग्य चालमा हिँड भनेर जब आज्ञा दिनुहुन्छ अब पहिलो आज्ञा नै के छ भने सबै दिनता नम्रता र नम्रता साथ सहनशीलतासित लामो दुःख लामो समयसम्म पनि दुःख सहिदिने दुःख भोग्ने होइन अर्कालाई सन्देशसित प्रेमले एकअर्कालाई साथ अब एउटा पद हेर्नुहोस् त एफसी 4:30 परमेश्वर यस्तै हुनुहुन्छ तपाईँभित्र को बास गर्नुहुन्छ तपाईँ एउटा विश्वासी हुनुहुन्छ भने तपाईँभित्र के परमेश्वरको आत्माले बास गरिरहनु भएको छ विश्वासीभित्र त छ अनि एउटा विश्वासीले जब पाप गर्छ यो परमेश्वरलाई दुःख लाग्ने कुरा हो अनि यहाँ एउटा यस्तो शब्द छ 4:30 अनि परमेश्वरका पवित्र आत्मालाई शोकित नपार हेर्नुहोस् है यो एकदमै स्पष्ट आज्ञा हो है परमेश्वरले भन्दै हुनुहुन्छ कि मलाई शोकित नपार म तिमीसँग बस्दैछु अनि परमेश्वरका पवित्र आत्मालाई शोकित यो शोकित भनेको चाहिँ यसमा पनि दुईटा शब्द मिलेर भनेको छ एउटा चाहिँ दुखित हुनु अथवा किसिमले रुनु है एकदमै पीडित हुनु दुःख तर अर्कोतिर चाहिँ प्रेम भन्ने शब्द पनि छ दुईटा शब्द मिलेर चाहिँ बनेको छ यो ग्रिक भाषामा यसको मतलब चाहिँ परमेश्वर ले हामीलाई प्रेम गर्नुहुन्छ तर हाम्रो जब एउटा विश्वासी भएर जब उहाँलाई ठाउँ दिइरहेको हुँदैन जब उहाँलाई चाहिँ हामीले चाहिँ दुखित पार्ने काम गरिरहेको हुन्छौँ पापमा हिँडिरहेका हुन्छौँ हामी चाहिँ अन्धकारमा हिँडिरहन्छौँ अब त्यस्तो त नगर्नु पर्ने थियो अब यो यो फेरि हेरौँ न परमेश्वरसँग त हाम्रो सम्बन्ध भइसकेको छ परमेश्वरको सन्तान है उहाँको छोराछोरी सम्बन्ध तर यो भागलाई चाहिँ अब के भनिन्छ उभोदा चाहिँ सम्बन्ध हो भने हाम्रो अभ्यासलाई चाहिँ के भनिन्छ रे सबाट आउँछ संगति अब यो चाहिँ सिक्नु चाहिँ सम्बन्ध चाहिँ भइसक्यो संगति चाहिँ हामीले गर्नुपर्छ उहाँसँग हामी ख्रिस्टमा चाहिँ परमेश्वरको छोरा भइसक्यौँ छोरी भइसक्यौँ त अब छोरा अथवा छोरी झैँ होइन यसको बराबरमा हामी हिँड्नुपर्छ जब यो गरिरहेको हुँदैनौ नि भनेको मतलब हामी यसको यसलाई व्यवस्था गरिरहेछौँ होइन भनिरहेछौँ अथवा के गरिरहेछौँ है त्यसले चाहिँ विश्वासीभित्र बस्ने पवित्र आत्मालाई चाहिँ दुखित पार्छ शोकित पार्छ अनि त्यसो नगर भन्दछ अनि तर कुरा के भने अचम्म कुरा पवित्र आत्मा चाहिँ शोकित भएर चाहिँ बस्नुहुन्छ है तर उहाँ चाहिँ हामीलाई छोड्नुहुन्न हामीलाई त्याग्नुहुन्न हामीलाई होइन अफालेर चाहिँ उहाँ हिँड्नुहुन्न उहाँ चाहिँ लामोसम्म दुःख सहिरहनु भएको छ यो शोकित भन्ने शब्द छ सहनशीलता तपाईँले परमेश्वरलाई धन्यवाद दिनुभएको छ परमेश्वर तपाईँको सहनशीलताको लागि धन्यवाद छ त्यो दिनुपर्छ उसको लागि त है किन कति सहनुपर्छ उहाँले हामीले थाहा नहोला हामीले कति सहिरहेछौँ उहाँले पो हामी त्यहाँ सहिरहनु परेछ है हामी चाहिँ किनभने उहाँ त पापै नजाने पवित्र परमेश्वर हुनुहुन्छ अनि हाम्रो अनेकौं सोचाइ विचार बोली हिँडाइ गराई उहाँलाई भन्ने हो भने उहाँलाई एकदमै उहाँलाई चाहिँ दुःख लाग्ने कुरा कष्ट दिने कुरा अनि उहाँले सहिरहनु भएको छ तर हाम्रो चाहिँ उसले के हुनुपर्छ भने अब परमेश्वरलाई अब प्रेम गर्छौँ भने है यो चाहिँ है अनि साँचो विश्वासी तपाईँ हुनुहुन्छ भने है परमेश्वरलाई प्रेम गर्नेहरू हामीले चाहिँ अर्कालाई प्रेम गर्छौँ भने के गर्छौँ हामी अर्कालाई चाहिँ अलिकति पनि दुःख दिन चाहँदैन होइन तपाईँले कसैलाई प्रेम गर्नुहुन्छ भने चाहिँ त्यो व्यक्तिलाई अलिकति पनि दुःख नलागोस् है दुःख लाग्यो कि भनेर सायद फोन पनि गर्नला तपाईँले दुःख मन नगर्नुहोस् है मैले त्यो भनेकोमा खास अर्कै सोच्नु होला नि फेरि किन हामीले चाहिँ कसैलाई प्रेम गर्छौँ भने हामी त्यसरी व्यवहार गर्छौँ अलिकति पनि त्यहाँ चोट नलागोस् दुःखमा अब हामीलाई आज्ञा नै दिएछ अनि परमेश्वरका पवित्र आत्मालाई शोकित नपार अनि उहाँ चाहिँ हामी सँगै बसिरहनुहुन्छ कहिलेसम्म हामी प्रभुका नपुगेसम्म यहाँ भनेछ जसद्वारा अर्थात् पवित्र आत्माद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप मारिएको छ एकदम पवित्र आत्माले हामीलाई सुरक्षित रूपमा हामीलाई राख्दै हुनुहुन्छ अब एफसी चारमा त्यसैले बुझ्नुभयो है सहनशीलतासित प्रेमले एकअर्कालाई सह अब परमेश्वर हामीसित सहनशील हुनुभएकोले होइन हामी एकअर्काप्रति सहनशील हुनु त्यो त एकदम सुहाउँदो कुरा है जसरी पाँचको एकमा भनेछ नि यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरका देखा सिकी गर्नेहरू हो परमेश्वरले जस्तै गर भनेछ परमेश्वरले मसित सहनशीलता गर्नुभएको छ म पनि अब तपाईँहरूसित सहनशील हुनुपर्छ अनि तपाईँहरू मसँग हुनुपर्छ अनि एकअर्कासँग हुनुपर्छ सबै दीनता र नम्रता साथ सहनशीलतासित प्रेमले एकअर्कालाई सह तर यो भनेको चाहिँ यो होइन नि फेरि पवित्र आत्मा उहाँ सहनशील हुनु भनेको मतलब चाहिँ उहाँ चाहिँ अब पापलाई पनि आँखा चिम्लिने भएछ अब पाप विश्वासीले गरे पनि अब होस् भन्ने भएछ भन्या चाहिँ पटक्कै होइन त्यो पापले गर्दा त उहाँलाई त एकदम दुःख भइरहेछ उहाँलाई पीडा नै भइरहेछ ओढा नै भइरहेछ उहाँ शोकित भएर बसिरहनुहुन्छ अनि हामीले एकअर्कालाई व्यवहार गर्ने भनेको चाहिँ अर्काको ज्ञानको कमीले कसैको कमजोरी हुन्छ भने भन्ने भनेको कसैको त्यस्ता कमजोरीहरूको कुरा गरेको यो चाहिँ अनि माननीय नारायणजी चाहिँ एक दिन चाहिँ हैन एकदम खुलेआम हैन एकदम नराम्रो काम गर्दै हिँड्छ भने चाहिँ ओहो म धेरै सहनु पर्यो नारायणलाई त्यो भनेको त्यो त गलत हुन्छ है म त गएर नारायणजी है तपाईँलाई म प्रेम गर्छु तर तपाईँले यो गर्नु हुँदैन यो त पाप हो अस्ति मैले एक्जाममा त्यही भने हेर्नुहोस् तपाईँलाई यो काठमाडौँमा लेखेँ परमेश्वरले तपाईँलाई त प्रेम गर्नुहुन्छ तर तपाईँको पापलाई त एकदम घृणा गर्नुहुन्छ उहाँलाई भन्नुपर्छ अनि परमेश्वर कुरा बताउने हो परमेश्वरले यस्तो गर्नुहुन्छ भन्ने हो त्यसैले यो सहनशीलता भनेको चाहिँ एकअर्काको कमी कमजोरीहरूको कुरा गरेको हाम्रो आने बानीहरू हुन्छ नि है चाहिँ अनि अनि त्यो समय लाग्छ हाम्रो उहिलेदेखि कैयौँ चिजहरू हुन्छ कि हामीले गरिरहेको शान्तिन कुराहरू जस्तो होइन हाम्रो बोलीमा उहरूमा होइन अनि तर सिक्ने पनि सिकाउने पनि है सबै दीनता र नम्रता साथ सहनशीलतासित प्रेमले एकअर्कालाई सह अनि त्यो गर्यो भने चाहिँ मेलमिलापको डोरी है मेलमिलापको बन्धनमा यो शान्तिको बन्धन है झगडा ल्याउने होइन शान्तिको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर यो आज्ञा नै हामीलाई दिएको छ अनि कारण दिएको छ एउटै शरीर छ हामी एउटै शरीरमा हो है औला औला मिलेर बसिरहेछन् एउटै आत्मा एउटै पवित्र आत्मा हामीभित्र बास हुन्छ जसरी तिमीहरू पनि तिमीहरूको बोलावटको एउटै आशा हाम्रो भविष्य एउटै छ अब दुईजना विश्वासीहरू त्यहाँ झगडा गरिरहेको छ अनि उनीहरूको विश्वासी आएछ अनि उनीहरूलाई सम्झाउन खोजेछ है अनि सम्झाउन खोज्दाखेरि चाहिँ यसरी सम्झाएछ हेर्नुहोस् अब तपाईँहरू दुईजना स्वर्गमा अब सधैँ एकै ठाउँमा बस्नुपर्छ हो कि हो अब स्वर्गमा सधैँ एकै ठाउँमा बसेर बस्नुपर्छ भने यहीँ सिक्नु परेन त कसरी सँगै मिला मिलेर बस्ने हो भनेर भनेछ हो भनेर त्यसैले त्यो विचार गर्नुहोस् है यदि हामी एउटै भविष्य छ भने अनि यहाँ पढ्दै जान्छ एउटै शरीर छ एउटै आत्मा जसरी तिमी एउटै आशा होइन एउटै प्रभु है अब यो शब्द त महत्वपूर्ण छ मत्ती सातमा जाऊ मत्ती सात अध्याय एउटै प्रभु तर हामीले सिक्दै आएको कुरा के हो भने कसैले येशूलाई प्रभु भन्दैमा ऊ विश्वासी नहुन सक्छ अब त्यो चाहिँ एकदम ख्याल गर्नुहोस् है मत्ती मैले सात अध्याय भन्नुपर्ने कहाँ भने मत्ती सात अध्याय अनि एक्काइस पद है उहाँले भन्नुभयो प्रभुले मलाई हे प्रभु भन्ने हरेक स्वर्गको राज्यमा पस्ने छैन है मुखले प्रभु भन्नेमा एउटा व्यक्ति विश्वासी हुँदैन त्यसैले त्यो पनि भिन्नता राख्नुपर्छ त्यो पनि तपाईँले ख्याल गर्नु पर्यो अनि त्यो गर्नुपर्छ एउटा बाइबलबाट हामीले अध्ययन गर्यौँ के अध्ययन गर्यौँ हामीले चाहिँ साँचो विश्वासीको लक्षणहरू हामीले अध्ययन गर्यौँ गरेन साँचो विश्वासीले बाइबल विश्वास गर्छ है जात नै त्यो विश्वासी हुँ भन्ने व्यक्ति गर्छै गर्दैन है अर्को साँचो विश्वासी वचनको लागि तृष्णा हुन्छ उसलाई यो वचनको तृष्णा हुन्छ यो वचन सुन्न आउँछ त्यतिकै आउँदैन अनि उसलाई ऊ चाहिँ स्वर्गमा ल्याउनु उसको पितासँग प्रार्थना गर्छ हामीले अध्ययन गर्यौँ है अनि ऊ चाहिँ पापमा जिउन रुचाउँदैन पापमा जिउन रुचाउँदैन साँचो विश्वास अनि यसरी विभिन्न लक्षणहरू अध्ययन गर्यौँ है अनि अन्तसम्म विश्वास गरिरहन्छ अन्तसम्म साँचो विश्वास अन्तसम्म विश्वास गरिरहन्छ त्यसरी छुट्याइन्छ क्या त्यसैले तपाईँहरू पहिलाभन्दा अलिक चनाएको हुनुहुन्छ साँचो विश्वासी हो या होइन भनेर छुट्याउन होइन भनेको मतलब हामीले अब हृदय त जान सक्दैन तर उनीहरूको कामहरूद्वारा चाहिँ सायद विश्वासी होइन कि त्यसैले गर्दाखेरि अस्ति एकजनालाई भेट हुँदाखेरि चाहिँ अब उसले चाहिँ आफूलाई विश्वासी भन्ठानिरहेको थियो विश्वासी नै भन्ठानेछ उसले आफूलाई अब बत्तिसमा ल्याएछ है अनि ऊ जान्छ होइन एक ठाउँमा होइन अनि अनि तर उसले चाहिँ अब के सल्लाह लिन आएको कि अथवा केही त्यस्तै समस्या परेर आएको थियो अनि सुरुमै मैले के कुरा गर्नु पर्यो भने अब साँचो विश्वासी हो कि भने नत्र भने साँचो विश्वासीलाई एक खालको सल्लाह दिन्छ है यो सल्लाह चाहिँ साँचो विश्वासले दिन्छ अब उसले मुक्ति पाएन भने त उसलाई त अर्कै खालको कुरा भन्नुपर्ने हुन्छ है उसलाई त सुसमाचार पश्चाताप गरेर भन्नुपर्ने हुन्छ त्यसैले गर्दा त्यो छुट्याउनु पर्यो नि, त्यही नछुटेकन मैले भन्न थाल्न त भएन है। डाक्टरले पनि त्यही गर्छ नि होइन, डाक्टर कोही बिरामी आउन साथ होइन उसलाई भटाभट औषध त दिन थाल्दैन है, उसलाई त राम्रोसँग जाँच्छ है है, अनि त्यो अनुसार उसलाई औषधि दिन्छ। अनि तपाईँहरूले पनि त्यो सिक्नुपर्छ प्रियहरू। अनि त्यसैले हे प्रभु भन्दैमा, म क्रिस्चियन हुँ भन्दैमा ऊ विश्वासी होइन, साँचो विश्वास चाहिँ भनेपछि वाक्यकारी हुन्छ भनेछ है यहाँ 21 पद। तर त्यो पस्ने छ जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छ है। त्यसैले तपाईँले यो जाँचेर ऊ एउटा विश्वासी नै हो भनेर थाहा गर्नुभयो भने चाहिँ अब तपाईँले गर्नुपर्ने व्यवहार चाहिँ आउँछ मेलमिलापको बन्धनमा, आत्माको एकता कायम राख्ने प्रयत्न गर है, त्यो प्रेमको डोरीले हो होइन हामी बाँधिने है, अनि कसरी गर्ने आफै होचिने है आफै होचिने सबै दीनता है र नम्रता साथ परमेश्वरबाट सुरु गर्ने, सहनशीलतासित उसको सानो चिजहरू ठुलो नबनाउने, सही दिने सहनशील प्रेममा भनेको यो बलिदान हो, जहिले पनि प्रेम भन्न साथ बलिदान भनेको मतलब हामी केही खर्चिन तयार छौँ। प्रभु यीशुले कसरी प्रेम गर्नु आफैलाई दिनुभयो, पिताले कसरी प्रेम गर्नु आफ्नै पुत्रलाई दिनुभयो, पवित्र आत्माले हामीलाई कसरी प्रेम गर्दै हुनुहुन्छ, हामी एकदम असिद्ध कैयौं भूलहरूले भरिए पनि उहाँ लामो दुःख पुग्नुहुन्छ, सहनशीलता शोकित भनेर पनि हामीलाई छोड्नु। अब त्यसैले प्रेममा एक अर्कालाई सह है, त्यसैले त्यो पनि छ। अनि एफसी 4 अध्यायमा फेरि जाउँ त है, एउटै प्रभु है, त्यसैले खाली मुखले प्रभु भनेको होइन, जो आज्ञा पालन गर्छ। अनि त्यसपछि भने एउटै विश्वास है, यो अति कति महत्वपूर्ण छ भनेको हामीले एउटै कुरा विश्वास गर्नुपर्छ, एउटै सत्यता। त्यसैले शिक्षा बिना यो एकता त अभ्यास गर्नै सकिँदैन रहेछ, सकिन्छ है, एउटै शिक्षा छैन भने कसरी अभ्यास गर्ने। त्यसैले मैले सल्लाह दिँदाखेरि जब युवा भाइ बहिनी होइन विवाह त्यस्तो कुरा आउँछ नि, अनि अब विश्वासीहरू त विभिन्न छन् होइन, विभिन्न पण्डलीमा जान्छन्, तर एउटै शिक्षा छैन भने छ नि त्यो जोडीलाई विश्वासी नै भए पनि है मुस्किल मुस्किल पर्छ कि दुवै एउटा शिक्षामा आउनु पर्यो बाइबली शिक्षामा, नत्र भने चाहिँ उनीहरूको मन मिल्न सक्दैन, किनभने मन मिल्न एउटै सोचाइ हुनुपर्छ, एउटै सोचाइ हुनलाई चाहिँ एउटै विश्वास चाहिन्छ, एउटै विश्वास हुनलाई एउटै शिक्षा चाहिन्छ, यो कति महत्वपूर्ण छ है। अनि त्यसैले चाहिँ कति विश्वासीहरू छ, विश्वासी जस्तो लाग्छ मलाई, कति व्यक्तिहरू मेरो साथीहरू छन् होइन, तर त्यस्तो नजिक साथ उनीहरूसँग म कुरा गर्न सक्दिनँ अनि उनीहरू पनि सक्दैन मसँग, किनभने एउटै मन छैन, किन एउटै कुरा एउटै सत्यतामा छैन। उसले भन्छ होइन अन्य भाषाको कुरा गर्ला अथवा होइन अनि अनेक अन्य अन्य कुराहरू गर्ला उसले होइन, बुझिहाल्नुहुन्छ ल, एउटै शरीर छ एउटै आत्मा, जसरी तिमीहरू पनि तिमीहरूको बोलाएको एउटै आशामा बोलाएको छौ, एउटै प्रभु एउटै विश्वास है। त्यसैले हाम्रो यो अभ्यास छ नि है, परमेश्वरले गरिदिनु भयो भन्दा त कमै छ है, क्रिस्चियनहरू संसारभरि होइन परमेश्वर त एउटै बराबर बनाऊ भन्नुभएको थियो, दिनुभएको थियो वचन पवित्र आत्मा सबै होइन, तर हाम्रो अभ्यास चाहिँ कम छ है, अनि हाम्रो उद्देश्य चाहिँ ओहदाको बराबर बनाउने हो। अनि एउटै बप्तिस्मा त्यो त हेरिहाल्यौँ है, यो एउटै बप्तिस्मा भनेको चाहिँ पानीको बप्तिस्मा हो कि आत्मिक बप्तिस्मा, आत्मिक बप्तिस्मा एकदम राम्रो है। अनि यसबाट यो पनि बुझिन्छ कि सबै साँचो विश्वासीहरू छ नि एउटै शरीरमा छन्, अब भनेको मतलब चीनको विश्वासीसँग म एक छु अहिले, उनीहरूलाई चिना छैन तर छु है। अस्ति मैले बताएको थिएँ नि इरानमा त्यो पास्टर युसेफ नजरखानी जो जेलमा छ उसँग हामी एक छौँ, एउटै विश्वास एउटै बप्तिस्मा एउटै बप्तिस्माले, तर अभ्यासमा चाहिँ छ नि हामी सम्पूर्ण संसारको मण्डली आपसमा एक त चिने पनि हुँदैनौँ, एउटै ठाउँमा पनि हुँदैनौँ, एकले अर्कालाई हामीले त्यसरी आदान प्रदान गर्न पाइरहेको हुँदैनौँ। त्यसले अभ्यासमा चाहिँ त्यो पुरै संसारभरिको एउटै शरीरको भन्दा पनि स्थानीय एउटै शरीर अभ्यासको चाहिँ धेरै कुरा गरेछ बाइबलमा है. अनि त्यसैले त्यसलाई चाहिँ स्थानीय मण्डली भन्छ है. पालन मण्डली एउटा हामी आपसमा सहमत भएर आबद्ध भएर चाहिँ एउटा स्थानीय मण्डलीको रूपमा बाइबलमा खडा भइरहेछ होइन. त्यो बाइबली हो. स्वर्गदूतहरूले पनि हेर्छ किनभने परमेश्वरको सत्यतामा खडा भइरहेछ होइन. अनि अनि अरू स्थानीय मण्डलीहरू उहाँहरू आफै जिम्मेवार हुनुहुन्छ परमेश्वरप्रति. उहाँहरूले यसलाई के गर्यो एक दिन होइन, उहाँहरूले हामीलाई जवाब दिनु पर्दैन होइन, उहाँहरूले चाहिँ परमेश्वरलाई चाहिँ जवाब दिनुपर्छ. हामीले चाहिँ हाम्रो निम्ति चाहिँ परमेश्वरको सामु जवाब दिनुपर्छ. हामी यो मण्डलीले दिनुपर्छ. अनि त्यसैले गर्दाखेरि हरेक मण्डली चाहिँ स्वतन्त्र छ भनेको यो. हामी चाहिँ स्वतन्त्र मण्डली, स्थानीय मण्डलीहरू एक अर्कामा चाहिँ एक अर्काको अधीनमा हुँदैन, एउटाले अर्को माथि अधिकार जमाउँदैन, तर स्वतन्त्र हुन्छ. सर्दीमा भएको विश्वासीहरू उहाँ हाम्रो अधीनमा छ, हामीले उहाँलाई सहायता गर्नलाई जान खोज्छौँ, तर उहाँहरू स्वतन्त्र मण्डली हो. उहाँहरू आफ्नै निर्णयहरू गर्न सक्नुहुन्छ, गर्नुपर्छ है, सिक्नुपर्छ. अनि उहाँले गल्ती निर्णय गर्यो भने त्यो उहाँलाई नै त्यो दुःख हुने कुरा हो. त्यसैले हामीले सक्दो सल्लाह दिन्छौँ होइन, तर निर्णय त उहाँले गर्ने. शङ्खासबाट मलाई फोन गर्दै थियो, यस्तो यस्तो भएको छ के गर्ने. अनि मैले भने म मेरो अधिकार त्यहाँ छैन, तर म सल्लाह चाहिँ दिन्छु है. तपाईँहरूले चाहिँ यसो यसो गरेर चाहिँ आपसमा सल्लाह गर्नुहोस् अनि त्यो मिलाउन खोज्नुहोस् होइन. अनि यदि म आएर सल्लाह दिने भने म आउँछु, तर म नै त्यहाँ निर्णय चाहिँ गर्न मिल्दैन, मेरो त्यहाँ कुनै अधिकार छैन है. म अर्कै स्थानीय मण्डलीको, म चाहिँ तालुङ मण्डली स्थानीय मण्डलीको एउटा अङ्ग हो, बुझेन चाहिँ. त्यसैले कोही कोहीले सोध्छ नि नबुझेर, यो तपाईँहरूको मण्डलीको चाहिँ हेडक्वार्टर कहाँ छ है, मानव होइन. अनि धेरै जस्तो चाहिँ अब त्यो तपाईँहरूको योभन्दा माथि कहाँ छ, खालि त्यो सोचाइ नै त्यस्तो छ कि यो बाइबलीय सोचाइ होइन त्यो है, विश्वासीहरूले त्यस्तो सोच्छन् अरू छ. तर तपाईँले बुझ्नुहोस् होइन, हिँ अनि प्रभु चाहिँ शिर, त्यसरी हो मण्डली चाहिँ एउटै. यो यो स्थानीय मण्डलीको अभ्यास चाहिँ हामीले बुझ्दै गइरहेछौँ भने होइन. अब अनि सबैका एउटै परमेश्वर र पिता हुनुहुन्छ. यसरी सातवटा एकताहरू मेलमिलापको बन्धनमा अब प्रयत्न गर अनि यसलाई चाहिँ योग्य चालमा हिँड, यसलाई बराबरीमा ल्याओ. अनि तपाईँले चाहिँ यो सोच्नु, म कसरी गर्ने, अब कहाँ म चुकिरहेको छु, परमेश्वर मलाई सहायता गर्नुहोस्, परमेश्वर हामीलाई सहायता गर्नुहोस् साँच्चै नै है. हुन्छ, प्रभुलाई धन्यवाद दिउँ है, हामीलाई दिनुभएको वचनको लागि र शिक्षाहरूको लागि.